नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँअनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ। बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरसँग गरिएको कुराकानी सुनाउनेछौँ। उपनिर्देशक कुँवर नेपाल बिमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाका प्रमुख हुनुहुन्छ। कार्यक्रममा उहाँसँगको कुराकानी सँगै बिमा सम्बन्धी गतिविधि तथा केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।
बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, ओ बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, के भर्छ र जिन्दगीको ज्यानै पनि जान सक्छ, पुरा बुझ्दै बुझ्दै अघि सारौँ है।
बिमा गरौँ है भन्ने यो सन्देशपछि कार्यक्रममा अब बिमा गतिविधि। गतिविधिको साथमा हुनुहुन्छ सहकर्मी अर्जुन श्रेष्ठ।
नेपाल बिमा प्राधिकरणले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेटिएका बिमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न सरकारवालाहरूसँग छलफल गरेको छ। प्राधिकरणले आर्थिक वर्ष 2083-84 बजेटमा समेटिएका बिमा सम्बन्धी व्यवस्थाहरू यथाशीघ्र कार्यान्वयनमा लैजान नेपाल बिमक सङ्घ, जीवन बिमक सङ्घ नेपाल र पुनर्बिमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको हो। छलफलमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बजेटमा भएका बिमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयनका लागि प्राधिकरणले आवश्यक निर्देशिकाहरू यथाशीघ्र तयार गरी जारी गर्नुका साथै आवश्यक नीतिगत सहजीकरण समेत गर्ने जानकारी दिनुभयो। यस्तै छलफलमा सहभागी विभिन्न सङ्घ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरूले प्राधिकरणको निर्देशन, सहजीकरण र सहयोगमा सरकारले बजेटमा गरेका बिमा सम्बन्धी व्यवस्थाहरू यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा नेपाली बिमा कम्पनीबाट जारी हुने बिमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बिमा कम्पनीबाट गराउनु पर्ने, दीर्घकालीन प्रकृतिका बिमाको सामूहिक बिमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बिमा कम्पनीबाट हुने, जोखिम न्यूनीकरणका लागि पुनर्बिमाको निश्चित हिस्सा विदेशी पुनर्बिमा कम्पनीसँग गराउने उल्लेख छ। यस्तै आगामी आर्थिक वर्षको बजेटमा लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बिमाङ्क रकम 10 लाख रुपियाँ पुर्याइने, सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने, दुर्घटना, घातक रोग, ढुवानी लगायतको बिमा अनिवार्य गर्ने र सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा नै अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ।
कार्यक्रममा अब कुराकानीको पालो।
नेपाल बिमा प्राधिकरणले विभिन्न प्रदेशमा प्रादेशिक कार्यालयहरू स्थापना गरेर सेवा प्रवाह गरेसँगै पछिल्लो समय बिमाको पहुँचमा वृद्धि हुँदै गएको छ। बिमा प्राधिकरणले विभिन्न बिमा कम्पनीहरूका काम कारवाहीलाई नियमन गर्दै समग्र बिमा क्षेत्रको तथ्याङ्कलाई व्यवस्थित र समय सापेक्ष समेत बनाउँदै लगेको छ। प्राधिकरणले समग्र बिमा क्षेत्रको वित्तीय अवस्था, बोनस दर, दाबी भुक्तानी लगायतको तथ्याङ्क हरेक महिना चौमासिक रूपमा र वार्षिक रूपमा समेत प्रकाशन गर्दै आएको पनि छ। प्राधिकरणले बिमा सम्बन्धी जानकारी दिन विभिन्न प्रकाशनहरू, चित्रकथा, बिमा बुलेटिन, बिमा समाचार र विचार, बिमा प्रतिबिम्ब लगायतका विभिन्न प्रकाशन मार्फत बिमा क्षेत्रका समग्र तथ्याङ्कहरू सार्वजनिक गर्दै आएको छ। बीमा क्षेत्रको समग्र तथ्याङ्क र यसको व्यवस्थापनमा नेपाल बीमा प्राधिकरण कसरी अघि बढिरहेको छ? प्राधिकरण र बीमा कम्पनीहरूले तथ्याङ्कको व्यवस्थापन कसरी गरिरहेका छन् त? यिनै विषयमा आज हामीले नेपाल बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाका प्रमुख एवं उपनिर्देशक पुष्पा कुँवरसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरसँग सहकर्मी केशव ढुङ्गानाले गर्नुभएको कुराकानी।
उपनिर्देशकज्यू, यहाँ नेपाल बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाको प्रमुखको रूपमा काम गर्दै आउनु भएको छ। बीमा प्राधिकरणले के कस्ता तथ्याङ्कहरू प्रकाशन गर्ने गर्दछ? म कुराकानीको सुरुवात यहीँबाट गर्न चाहे।
धन्यवाद सर प्रश्नको लागि। जस्तो नेपाल बिमा प्राधिकरणमा चाहिँ बिमा क्षेत्रको समग्र तथ्याङ्कहरू चाहिँ आउने गर्छ सर। हामीले चाहिँ यो तथ्याङ्कहरू दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक रूपमा सङ्कलन गर्छौँ र यो सङ्कलित गरिएको तथ्याङ्कलाई चाहिँ विश्लेषण गरेर विभिन्न सानो फर्महरू बनाएर चाहिँ हामीले वेबसाइटमा, पुस्तकहरूमा अथवा चाहिँ हाम्रो समाचारहरूमा चाहिँ पब्लिस गर्ने गरेका छौँ। र हाम्रोमा चाहिँ कस्तो कस्तो खालको तथ्याङ्क आउँछ भन्दा, पहिलो नम्बरमा चाहिँ बिमा व्यवसायसँग सम्बन्धित तथ्याङ्क आउँछ। जस्तो कि कति प्रिमियम सङ्कलन भयो, कति पोलिसी काटियो, कति क्लेमहरू दियो भन्ने तथ्याङ्कहरू आउँछ र यो तथ्याङ्क चाहिँ हामीले मासिक रूपमा हाम्रो वेबसाइट मार्फत प्रकाशन गर्छौँ। त्यसै गरेर अब क्वान्टिटी तथ्याङ्कहरू आउँछ, बिमाको चाहिँ वित्तीय अवस्थासँग सम्बन्धित तथ्याङ्कहरू, जस्तो कि चुक्ता पुँजी कति छ, प्रफिट कति अर्न भयो, रेसियोजहरू हुन्छ। सो यस्तो खालको कुराहरू चाहिँ हामीले त्रैमासिक रूपमा गर्छौँ। त्यसै गरेर लगानीको विवरणहरू हामीले प्रकाशन गर्छौँ, कुन क्षेत्रमा कति रकमहरू लगानी भइराखेको छ भन्ने कुराहरू प्रकाशन गर्छौँ। त्यसै गरेर चाहिँ वार्षिक रूपमा हामीले एनुअल रिपोर्टहरू प्रकाशन गर्छौँ। समग्र बिमा क्षेत्रको अवस्था देखिने खालको उनीहरूको व्यवसाय, वित्तीय अवस्था, सल्भेन्सी, बोनस रेट लगायतका सबै कुराहरू समावेश गरेर फेरि एनुअल रूपमा पनि प्रकाशन गर्छौँ।
हजुर उपनिर्देशकज्यू, यो बिमा सम्बन्धित तथ्याङ्कहरू नेपाल बिमा प्राधिकरणको आफ्नो मात्रै नभएर विभिन्न बिमा संघ संस्थाहरू अथवा पुनर्बिमा कम्पनीहरू बिमा कम्पनीहरूबाट प्राप्त हुने होला, यो चाहिँ प्राधिकरणले कसरी प्राप्त गर्छ?
हजुर, यसको लागि चाहिँ हामीसँग एउटा सफ्टवेयर छ, IRMIS भन्छ, इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट सिस्टम भन्ने सफ्टवेयर बनाएका छौँ। यो सफ्टवेयरको चाहिँ सबै बिमा कम्पनीसँग चाहिँ API इन्टिग्रेसन गरिएको छ र उहाँहरूलाई चाहिँ हामीले एउटा युजर नेम दिएका हुन्छौँ र यो सम्बन्धित शाखाहरू, अरू विभिन्न शाखाहरूको पनि तथ्याङ्कहरू चाहिँ यसमा आउने हुन्छ। जस्तो कि बिमा लेखका कुराहरू, शाखा स्वीकृतिका कुराहरू, नियमनका कुराहरू, सबै शाखालाई चाहिँ एउटा एउटा हामीले चाहिँ युजर आइडी दिएका हुन्छौँ र यो युजर आइडी मार्फत चाहिँ कम्पनीहरूले आफ्नो तथ्याङ्कहरू अपलोड गर्नुहुन्छ र यो तथ्याङ्क चाहिँ प्राधिकरणमा आउँछ अनि हाम्रो सम्बन्धित हाम्रो शाखाले चाहिँ त्यो तथ्याङ्कलाई हेरेर विश्लेषण गरेर ठिक छ छैन छैन भने उहाँहरूलाई चाहिँ फलोअप गरेर त्यो तथ्याङ्कलाई शुद्ध बनाएर अनि प्रकाशन गर्छौँ।
अब प्राधिकरणले आगामी दिनमा यो तथ्याङ्क राख्ने क्रममा अथवा तथ्याङ्क प्रकाशन गर्ने क्रममा विशेष केही नयाँ प्रयोगहरू गरिरहेको केही छ?
यो अब तथ्याङ्कहरूमा चाहिँ धेरै प्रणालीहरूको पनि विकास हुन्छ। रियल टाइममा नै दैनिक तथ्याङ्कहरू नै हाम्रो वेबसाइटहरूमा प्रकाशन गर्ने गरी हाम्रो कार्य भइरहेको छ र त्यसको चाहिँ एउटा सिस्टम बनेर अहिले टेस्टिङ फेजमा छ र छिटै नै हामीले अब त्यसमा आएको समस्याहरू सबै निवारण गरेर अनि लाइभ जान सक्छौँ होला भन्ने आश गरेका छौँ। र त्यस्तै गरेर चाहिँ हाम्रो IT सिस्टमहरूमा यस्तो खालको चाहिँ अलिकति स्तरोन्नति हुने कामहरू यसपालिको वार्षिक कार्यक्रममा नै परेको छ र थप सुधार
उपनिर्देशकज्यू, यो बिमामा अनुसन्धान भनेको के हो अथवा बिमा क्षेत्रको अनुसन्धानले के कस्ता विषयहरू समेट्छ?
बिमा क्षेत्रमा चाहिँ अनुसन्धान भनेको अपरिहार्य नै हो, किनकि हामीले जुन बिमालेखहरू निर्माण गर्छौँ अथवा निर्माण गरेको बिमालेखहरूले कस्तो काम गरिरहेको छ अथवा चाहिँ हामी नयाँ नियमहरू बनाउँछौँ त्यसले कस्तो इम्प्याक्ट गरेको छ भन्ने कुरा चाहिँ जहिले पनि स्टडी नै गर्नुपर्ने हुन्छ अनि मात्रै हाम्रो नीति नियमहरू चाहिँ सुधार गर्न सकिने अवस्था आउँछ। त्यही भएर प्राधिकरणले चाहिँ अनुसन्धानलाई धेरै प्राथमिकतामा राखेको छ र यो वर्ष पनि हामीले धेरै अनुसन्धानहरू पनि गरेका छौँ र आगामी वर्षहरूमा पनि अनुसन्धानहरू चाहिँ गर्दै नै जान्छ।
बिमा कम्पनीहरूले प्राधिकरणबाट स्वीकृति लिएर बजारमा अहिले विभिन्न प्रकारका बिमा लेखहरू उपलब्ध छन्, यी बिमा लेखहरूको प्रभाव चाहिँ कस्तो छ? यसको पक्कै पनि नेपाल बिमा प्राधिकरणले नै होला यसको लेखाजोखा गर्ने, के पाउनु भएको छ यहाँहरू?
हामीले चाहिँ यो बिमा लेखहरूको पनि अध्ययनहरू गरिराखेका हुन्छौँ। यसको चाहिँ दुईटा पार्टमा गरेका हुन्छ, एउटा चाहिँ यो तथ्याङ्कको आधारमा गर्छौँ होइन, कुन पोर्टफोलियोको पोलिसी कति चाहिँ सेल भइरहेको छ भन्ने हेर्छौँ, बिमाकहरूको जुन भ्यालुएसन भएर आउँछ त्यसमा पनि हरेक प्रोडक्टले चाहिँ नाफामा छ कि घाटामा छ कि त्यसलाई चाहिने चाहिँ रिजर्भिङहरू गरेको छ कि छैन, भोलि गएर त्यो प्रोडक्टले बोनस रेट दिन सक्छ कि सक्दैन, अथवा चाहिँ घाटा भइराखेको छ भने बिमा शुल्क बढाउनु पर्ने हो कि र धेरै नाफा भएको छ भने बिमा शुल्क चाहिँ कम गर्नुपर्ने हो कि भन्ने यस्तो खालका आधारमा चाहिँ हामीले हाम्रो तथ्याङ्कहरू विश्लेषण गरिराखेका हुन्छौँ। र अर्को पाटोमा चाहिँ त्यो बिमा लेख आफै चाहिँ कस्तो छ त, त्यसको सर्ट सुविधाहरू दिने त्यो बुझेका छन् कि छैनन्, अथवा कुनै नयाँ सुविधाहरू थप्न पर्ने हुन्छ कि भन्ने खालको बाटोमा नि काम गरिरहेको हुन्छौँ। जस्तो उदाहरणका लागि यो वर्ष चाहिँ हामीले हाइड्रो पावर बिमा सम्बन्धी अध्ययन गऱ्यौँ होइन, त्यो अब हाइड्रो पावर बिमामा धेरै समस्याहरू पनि देखिएका छन्। अहिले त यो बाढी परेको कारणले धेरै क्षतिहरू पनि भएको छ, त्यसले गर्दाखेरि चाहिँ त्यो बिमाले धान्न सकिरहेको छ कि छैन, प्रिमियम रेट कस्तो छ, क्लेमको अवस्था कस्तो छ भन्ने कुराहरू चाहिँ हामीले अध्ययन गऱ्यौँ र के देख्यो भने हाइड्रो पावर बिमामा चाहिँ साँच्चीकै प्रिमियम चाहिँ अलिकति कमेको भएको रहेछ कि अथवा चाहिँ अब रिइन्सुरेन्समा अलिकति सुधार गर्नुपर्ने हो कि भन्ने कुराहरू देखिएको छ। त्यसै गरेर चाहिँ क्लेमहरू चाहिँ ठुलो अमाउन्टको हुने भएको भएर क्लेम सेटलमेन्ट हुन चाहिँ अलिकति लामो समय लागेको भन्ने चाहिँ हामी पाएका छौँ र त्यो लाग्ने समय चाहिँ कम गर्नलाई के गर्न सकिन्छ भन्ने खालको चाहिँ अब नीतिले बोल्न पर्छ कि भन्ने चाहिँ सुझावहरू पनि दिएको।
यसैमा नि जस्तो कुनै बिमा लेख नाफामा छ या घाटामा छ भन्ने कुरा, त्यो एउटा निश्चित बिमा लेखको सेल कति भएको छ, त्यसको बिक्री कति भएको छ, यसको आधारमा मात्रै मूल्याङ्कन हुन्छ कि त्यो बिमा लेख बेच्ने बिमकहरू अथवा बिमा कम्पनीहरूको पर्फर्मेन्सको आधारमा पनि त्यो फरक पर्ला कि के हुन्छ यसको आधार चाहिँ?
हजुर, अब यो बिमा लेखको कुरा गर्ने हो भने चाहिँ अलिकति कम्प्लिकेटेड हुन्छ होइन, एक तर्फी मात्रै कति प्रिमियम लियो या कति क्लेम पर्यो भन्ने कुराले मात्रै डिटरमाइन चाहिँ हुँदैन। यसमा चाहिँ हामीले विभिन्न पाटोबाट हेर्नुपर्छ, जस्तो कि त्यो बिमा लेखले लिएको प्रिमियम कति छ, त्यसबाट मेच्युरिटी क्लेम कति गयो, डेथ क्लेम कति परिरहेको छ, बिचमा सरेन्डर कति हुन्छ, ल्याप्स कति हुन्छ, त्यसै गरी चाहिँ म्यानेजमेन्ट एक्सपेन्सेसहरूको पनि खर्चहरू त्यसबाट काट्नुपर्ने हुन्छ। त्यसले जब बोनस दिन्छ, बोनस दिँदाखेरि चाहिँ भविष्यमा आउने बोनसलाई पुग्ने पैसा चाहिँ रिजर्भिङ गरिराखेको छ कि छैन, यसो विभिन्न पाटोबाट एनालिसिस गरेपछि चाहिँ बल्ल त्यो प्रोडक्ट चाहिँ नाफामा छ कि घाटामा छ कि अथवा चाहिँ त्यसलाई अब संशोधन गर्नुपर्छ कि भन्ने कुराहरू पहिचान हुन्छ। र यो यसको लागि चाहिँ अब बिमा लेखे बिमादार आफूमा मात्रै चाहिँ पुग्दैन, यसले चाहिँ अब बिमकको पनि कुरा हेर्नुपर्छ कि कुनै बिमको खर्च बढी हुनसक्छ, कुनै बिमकले चाहिँ इन्भेस्टमेन्ट इन्कम कम चाहिँ आमदानी गरिराखेको हुनसक्छ। यो सबै कुरालाई समग्र रूपमा अध्ययन गरेपछि मात्रै हामीले चाहिँ त्यो बिमा लेखले चाहे जस्तो खालको काम गरेको छ कि छैन भन्ने त्यसपछि मात्रै थाहा पाउँछ।
हजुर, निर्देशकज्यू, नेपालमा अझै पनि दूर दराजमा बिमा सम्बन्धी जानकारी या चेतना भनौँ पुगिसकेको छैन, बिमा किन गर्नुपर्छ भन्ने जानकारी नै पुग्न अझै गाह्रो छ, पुगिसकेको छैन। यस्तो अवस्थामा यहाँको यो प्राधिकरणको अनुसन्धान शाखाले के गर्दैछ यस सम्बन्धमा?
एकदम राम्रो प्रश्न गर्नुभयो। प्राधिकरणको चाहिँ मुख्य उद्देश्य भनेकै बिमितहरूलाई हकित संरक्षण गर्ने, बिमितहरूसम्म चाहिँ जनचेतना अभिवृद्धि गर्ने भन्ने पनि हो र हामी सधैँ यसप्रति चाहिँ काम गरिराखेका हुन्छौँ। हाम्रो छुट्टै शाखा नै छ बिमा प्रवर्धन भन्ने, जसको काम चाहिँ यस्तै खालको प्रवर्धनात्मक सामग्रीहरू बनाउने हो। अब हाम्रो वेबसाइट हेऱ्यो भने पनि वेबसाइटमा एकदम सरल भाषामा बिमा सम्बन्धी सामग्रीहरू राखेका हुन्छौँ होइन, जस्तो कि कस्तो खालको बिमाहरू छ, कसरी गर्ने भन्ने कुरा राखेका हुन्छौँ। त्यो बाहेक चाहिँ हाम्रो शाखाले यो जनचेतनामूलक सामग्रीहरू पनि निर्माण गर्छ। जस्तो भर्खरै मात्र हामीले चाहिँ एउटा प्रदा नामक चित्रकथा सङ्गालो तयार गरेका छौँ यो बिमा सम्बन्धी, र हाम्रो उद्देश्य भनेको चाहिँ स्कुलका ससाना बालबालिकाहरू अथवा चाहिँ वृद्ध बाबाआमाहरू जो घरमा बस्नुहुन्छ फुर्सदको समयमा चाहिँ यस्तो खालको यो कथाहरू पढेर कथाको माध्यमबाट चित्रकथाको माध्यमबाट रोचक ढङ्गमा चाहिँ बिमा सम्बन्धी जानकारी पाउनुहुन्छ भन्ने उद्देश्य व्यक्त गरेका छौँ। र त्यो बाहेक चाहिँ हाम्रो बिमा बुलेटिन, बिमा समाचार, विचार, बिमा प्रतिबिम्ब लगायतका विभिन्न बिमा सम्बन्धी सामग्रीहरू पनि प्रकाशन गर्ने गर्छौँ र त्यसपछि बिमा सम्बन्धी डकुमेन्ट्रीहरू बनाउँछौँ, बिमा सम्बन्धी भिडियोहरू, रेडियो कार्यक्रम जिङ्गलहरू बजाउँछौँ होइन। यस्तो खालको कुराहरूले चाहिँ अनि गाउँ गाउँमा बस्ने अलिकति दूर दराजमा भएका जनताहरूले पनि बिमा सम्बन्धी कुराहरू चाहिँ केही जान्नुहुन्छ, बुझ्नुहुन्छ भन्ने उद्देश्यले चाहिँ काम गरिरहेको।
हजुर, उपनिर्देश त्यो हामी कुराकानीको लगभग अन्त्यमा छौँ, अन्त्यमा यहाँलाई छुटे जस्तो लागेको या भन्न मन लागेको केही छ?
हजुर, अन्त्यमा चाहिँ म के भन्न चाहन्छु भने बिमा सम्बन्धी अनुसन्धानहरू चाहिँ एकदमै जरुरी हुन्छ र यस कामको लागि चाहिँ प्राधिकरण मात्र होइन बिमितहरूदेखि लिएर बिमा कम्पनीहरू सबैले चाहिँ काम गर्नुपर्ने हुन्छ र जो हाम्रो दूर दराजमा भएका जसले चाहिँ साँच्चीकै बिमा लेखहरू किन्नुहुन्छ उहाँहरूको चाहिँ के छ त निरहरू, उहाँहरूले अहिले बिमा किन्दाखेरि सन्तुष्टि लेभल कस्तो छ, यस्तो खालको कुराहरू मापन गर्यो भने मात्रै बिमा क्षेत्रहरू चाहिँ अगाडि बढ्न सक्छ र हाम्रो नीति निर्माणहरू चाहिँ त्यही कुरामा आधारित भएर गर्नुपर्ने हुन्छ। सबै क्षेत्रको मान्छेहरूलाई चाहिँ अलिकति अनुसन्धानमा पनि आफ्नो काम कारवाहीहरू चाहिँ खर्च गरेर गर्नुहोस् भन्ने चाहिँ अनुरोध गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवर, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।